بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir اور ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir۔ اور انداز جہاں میں آج ہماری گفتگو کا موضوع ہے لاہور میں منہاج القرآن کے صدر دفتر کے خلاف پولیس کاروائی کا تنازعہ۔ تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین، جیسا کہ آپ جانتے ہیں، گزشتہ پیر اور منگل کی درمیانی رات تقریباً 2 بجے لاہور میں ادارے منہاج القرآن کے صدر دفتر پر پولیس نے مبینہ طور پر غیر قانونی رکاوٹیں ہٹانے کے لیے کاروائی شروع کی، جو پولیس اور ادارے منہاج القرآن کے کارکنوں اور علامہ طاہر القادری کے طرفداروں کے درمیان تصادم پر منتج ہوئی۔ اس تصادم میں پولیس کی فائرنگ میں 8 افراد جاں بحق اور درجنوں زخمی ہو گئے۔ مرنے والوں کی تعداد بعد میں بڑھ کے 10 ہو گئی ہے۔ اس واقعے کی پاکستان کی تقریباً سبھی اپوزیشن جماعتوں نے مذمت کی ہے، جبکہ وزیر اعظم نواز شریف اور وزیر اعلیٰ پنجاب شہباز شریف نے اس واقعے پر افسوس کا اظہار کیا ہے۔ آج کے پروگرام میں ہم منہاج القرآن کے خلاف پنجاب پولیس کی کارروائی کے محرکات اور اہداف کے بارے میں گفتگو کریں گے۔ وزیر اعظم نواز شریف نے اس کارروائی کو افسوسناک بتایا ہے، اور وزیر اعلیٰ پنجاب کا کہنا ہے کہ اس کارروائی کے تعلق سے وہ بے قصور ہیں۔ اس تناظر میں ہم یہ جاننے کی کوشش کریں گے کہ اگر مرکزی اور صوبائی حکومتیں بے قصور ہیں تو پھر یہ کارروائی کس کی ایما پر کی گئی؟ کارروائی کے بعد علامہ طاہر القادری نے اپنے رد عمل میں جہاں اس کارروائی کی مذمت کی ہے، وہیں یہ بھی اعلان کیا ہے کہ اس قسم کے اوچے ہتھ کنڈوں سے ان کی تحریک انقلاب کو نہیں کچلا جا سکتا اور نہ ہی انقلاب کی آمد کو روکا جا سکتا ہے۔ اس تناظر میں ہم علامہ کے انقلاب کے بارے میں بھی گفتگو کریں گے کہ وہ پاکستان میں کس قسم کا انقلاب لانا چاہتے ہیں اور ان کی انقلابی تحریک کس مرحلے میں ہے۔ لیکن پہلے ہماری رپورٹ۔
ایسے عالم میں کہ جب پاکستان کی ریاست اس ملک کے وزیر اعظم کے مطابق 2 جنگیں لڑ رہی ہے، اس ملک میں لاہور میں ماڈل ٹاؤن سانحے کے خلاف غم غصہ بڑھ رہا ہے، جبکہ سیاسی طور پر نفع و نقصان کی تجارت بھی شروع ہو چکی ہے۔ ادھر تحریک منہاج القرآن کے سربراہ ڈاکٹر طاہر القادری نے سانحہ ماڈل ٹاؤن کا مقدمہ درج کرنے کی درخواست دائر کر دی، جس میں وزیر اعظم نواز شریف، وزیر اعلیٰ پنجاب شہباز شریف اور ان کے صاحبزادے رکن قومی اسمبلی حمزہ شریف سمیت 21 افراد کو نامزد کیا گیا ہے۔ ادھر لاہور پولیس نے سانحہ ماڈل ٹاؤن کی ایف آئی آر درج کر کے ڈاکٹر طاہر القادری کے صاحبزادے حسین محی الدین کو سانحہ کا ذمہ دار قرار دیا۔ اس ایف آئی آر میں عوامی تحریک کے کارکنوں پر یہ الزام عائد کیا گیا ہے کہ ان کی فائرنگ سے ہی ساری ہلاکتیں ہوئیں اور انہوں نے آنسو گیس کے گولے برسائے، قتل، اقدام قتل، دہشت گردی، کار حکومتی میں مداخلت، بلوا، پولیس مقابلہ سمیت دیگر جرائم کی دفعات بھی شامل کی گئی ہیں۔ دری اثنا وزیر اعلیٰ پنجاب شہباز شریف کے اس بیان پر حیرت ظاہر کی جا رہی ہے، جس میں انہوں نے تحریک منہاج القرآن سیکریٹریٹ کے ارد گرد 2 روز سے جاری آپریشن سے بے خبری کی بات کہی تھی۔ پاکستانی میڈیا رپورٹ کے مطابق شہباز شریف نے کہا تھا کہ ابتدائی رپورٹس کے مطابق منہاج القرآن سیکریٹریٹ کے گارڈز نے سب سے پہلے فائرنگ شروع کی تھی۔ چونکہ ان کا نشانہ پولیس تھے، اس لیے پولیس کے دستے نے گھبراہٹ میں جوابی فائرنگ کی۔ اسی کے ساتھ پاکستانی میڈیا نے مسلم لیگ نون کے ذرائع کے حوالے سے خبر دی ہے کہ وزیر اعظم پاکستان لاہور میں منگل کے روز ہونے والے تصادم پر سخت برہم تھے۔ اس کی وجہ سے شمالی وزیرستان میں فوجی آپریشن شروع کرنے کے حکومتی فیصلے پر سے لوگوں کی توجہ ہٹ گئی ہے۔ بہرحال حکومت کی جانب سے بنائے گئے ایک رکنی عدالتی ٹریبیونل نے واقعے کے شواہد اکٹھا کرنے کا عمل شروع کر دیا ہے، جبکہ آئی جی پنجاب، ڈی سی او اور ڈی جی ایل ڈی اے کو بھی طلب کر لیا گیا ہے۔ پنجاب کابینہ کے اجلاس میں واقعے کی شدید مذمت کی گئی ہے اور کہا گیا ہے کہ یہ واقعہ پنجاب حکومت کو بدنام کرنے کی ایک سازش ہے۔ تجزیہ نگاروں کے مطابق ایسے عالم میں کہ جب پاکستان کی فوج دہشت گردوں کے خلاف آپریشن میں مصروف ہے اور ملک کی بہت سی سیاسی جماعتوں نے مصلحتاً فوج کے آپریشن کی حمایت کی ہے اور عملی طور پر ان کی سرگرمیاں ایسی ہیں جنہیں شدت پسندوں کے حق میں قرار دیا جا سکتا ہے، پاکستان میں سانحہ ماڈل ٹاؤن جیسا واقعہ حکومت کے لیے اچھی علامت نہیں ہے، کیونکہ اس طرح سے شدت پسندوں کے خلاف فوجی آپریشن کے مخالفین کو حکومت اور فوج کے خلاف ماحول تیار کرنے کا موقع مل جائے گا، جس کا اثر یقینی طور پر شدت پسندوں کے خلاف فوجی آپریشن پر پڑے گا۔
ناظرین، ہمارے آج کے پروگرام میں اسلام آباد سے پاکستان کے معروف اور ممتاز تجزیہ نگار عمر ریاض عباسی اور لندن سے ڈاکٹر مقصود صدیقی حصہ لیں گے، اور لاہور سے ٹیلی فون لائن کے ذریعے مسلم لیگ نون کی رکن صوبائی اسمبلی پنجاب عظمیٰ زاہد بخاری کو شریک کیا جائے گا۔ تو گفتگو کا آغاز کر رہے ہیں عظمیٰ زاہد بخاری سے، جو لاہور میں موجود ہیں اور پنجاب اسمبلی کی رکن ہیں۔ جی عظمیٰ بخاری صاحبہ، السلام علیکم۔ عظمیٰ بخاری سے رابطہ شاید منقطع ہو گیا ہے، چلتے ہیں لندن اسٹوڈیو، جہاں بر صغیر کے ممتاز دانشور ڈاکٹر مقصود صدیقی موجود ہیں۔ صدیقی صاحب السلام علیکم۔
وعلیکم السلام۔
صدیقی صاحب، لاہور میں بتایا جاتا ہے کہ پولیس اور ادارہ منہاج القرآن نیز علامہ طاہر القادری کے طرفداروں کے درمیان تصادم میں جاں بحق ہونے والوں کی تعداد بڑھ کر 10 ہو گئی ہے، یہ تصادم آپ کیا سمجھتے ہیں؟ اس کے پیچھے کون سے عوامل اور کون سے محرکات کار فرمائیں؟ پولیس نے کس ہدف کے تحت یہ کاروائی کی؟
دیکھیے، جہاں تک خبریں مل رہی ہیں اس سے تو یہی ظاہر ہوتا ہے کہ پولیس کو یہ حکم دیا گیا تھا، ان کو کہا گیا تھا کہ یہ جو مناج القرآن کے جو سپورٹرز ہیں ان کے خلاف کارروائی کی جائے، اور ان کو اس کا جو دفتر ہے، جو کہ قادری صاحب کا گھر بھی ہے، اس سے جو بیریکیڈز ہیں وہ ہٹانے کا جو پولیس کا انتظام تھا، اس میں وہ ظاہر ہے جو ان کے جو حامی تھے وہ اس کو وہ نہیں چاہتے تھے کہ وہ کریں، تو اس سلسلے میں پولیس کو جو بھی ایکشن لیا، جو بھی کارروائی کی، وہ تو میں یہ سمجھتا ہوں کہ کسی حکم کے مطابق، کسی پلان کے مطابق کی گئی، کیونکہ پولیس جو ہے بدقسمتی سے پاکستان میں، صرف پنجاب میں نہیں بلکہ پورے پاکستان میں اتنی زیادہ پولیٹیسائز ہو چکی ہے کہ جو بھی پولیٹیکل ماسٹرز ہیں، اتھارٹیز ہیں، جو حکم دیتی ہیں وہ کرتی ہے، بجائے اس کے کہ وہ جو پولیس کا اپنا کام یہ ہے کہ غیر جانبداری طور کے اوپر عوام کی حفاظت کرے۔ تو اس کو ظاہر ہے یہ انسٹرکشنز ملی ہوں گی کہ ان لوگوں کو وہاں سے ہٹایا جائے، اور جو بھی وہ جو بیریکیڈز لگے ہوئے ہیں ان کے قادری صاحب کے گھر کے ارد گرد، ان کو توڑ کے نکالا جائے۔ اور ظاہر ہے کہ اوپر جو، اس میں کوئی شک نہیں ہے کہ اس میں چھتوں کے اوپر ان کے اپنے جو گارڈز تھے وہ بھی مسلح تھے، تو ان کے درمیان میں اور پولیس کے درمیان میں ہو سکتا ہے کہ گولیاں چلی ہوں، لیکن حیرت کی بات یہ ہے کہ اگر ان کے قادر صاحب کا گھر جس کی حفاظت کر رہے تھے لوگ، وہ کیسے نہتی عورتوں پہ اور بچوں پہ اور خاص طور پہ جو حاملہ عورتیں ہیں ان کے اوپر گولیاں چلائیں گے؟ یہ تو بات، کیونکہ وہ تو ایک طرح کا مارکس مین ہیں، وہ اپنی جگہ پہ بیٹھے ہوئے ہیں، اگر انہوں نے گولیاں چلانی تھیں تو، یعنی یہ بات تو بالکل سمجھ میں نہیں آتی کہ اس طرح سے عورتوں کو جس طرح مارا گیا ہے خاص طور پہ، اور حامل عورتوں کو مارا گیا ہے، اور کہ یہ کہ ان کے اپنے جو گارڈز ہیں جو اوپر جو مورچے پہ بیٹھے ہوئے تو یہ کریں گے، تو پولیس کا تو اس میں کوئی شبہ نہیں ہے کہ پولیس کو جس طرح کی انسٹرکشنز ملی تھیں، جو ان کو احکامات ان کو ملے تھے، اس کے حساب سے انہوں نے یہ جو بھی کیا۔ اور سب سے جو حیرت کی بات ہے وہ یہ ہے کہ یہ سارا کچھ جو ہے وہ رات کے اندھیرے میں شروع ہوا اور صبح تک یہ چلتا رہا۔ اگر جو پولیس کو ان کے بیکٹس ہٹانے تھے، جو بھی کارروائی کرنی تھی، اس کے لیے بہتر تھا کہ دن کا وقت ہوتا، اور جو تصویروں میں یہاں پہ دیکھا گیا ہے کہ اس گھر کے ایک ایک دروازے اور کھڑکیاں جو ہیں بالکل چھنی ہو گئی ہیں گولیوں سے، وہ تو ظاہر ہے کہ ان کے باڈی گارڈز یا عام جو تھے انہوں نے اوپر سے کھڑے ہو کے چھنی نہیں کی گئی، وہ تو پولیس کی اپنی آٹومیٹک رائفلز، جس کا میرے خیال میں سب لوگوں نے اس کو، جو اتھارٹیز ہیں، پاورز، انہوں نے اس بات کو مان لیا ہے کہ پولیس کے پاس آٹومیٹک ویپنز تھیں جو ان کو دی گئی تھیں، جس سے انہوں نے اس طرح سے گولیاں برسا کے اس میں اس کو بلڈنگ کا نقصان کیا. تو اس میں تو بہت سارے سوالات ہیں. اور ظاہر ہے جب ایک رکنی بینچ جو تھی، دیکھیے پولیس نے اگر یہ ہم کہتے ہیں کہ پولیس نے زیادہ کارروائی کی، پولیس نے ان لوگوں کو اگر مارا، پولیس ان کی جو لوگ زخمی ہوئے تھے ان کو اسپتال لے کے گئے. خبریں یہ بھی آ رہی ہیں کہ پولیس والوں نے ڈاکٹروں کے اوپر دباؤ ڈالا کہ جو لوگ گولی سے مرے ہیں ان کو یہ جن کو گولیوں کے سے چوٹیں آئی ہیں ان کو کہیں کہ نہیں ان کو چوٹیں گولیوں سے نہیں آئی ہیں بلکہ ان کو ڈنڈوں سے اس وغیرہ سے کر کے. اور جو پوسٹ مارٹم کی رپورٹس ہیں اگر جو ایک دو جو ہوئے ہیں یا جو پیتھولوجسٹ رپورٹ ہیں اس کو بدل کے کہ کس طرح سے گولیاں کہاں لگی ہیں. تو اس میں مطلب یہ پولیس جو ہے وہ سبھی جگہ انوالو ہوئی ہے. اور یہ پاکستان کے لیے ویسے کوئی چیز یہ کوئی تعجب کی بات نہیں ہے کہ ایسا ہوا. یہ تو پورے پاکستان میں ہی ہو رہا ہے، ہر جگہ یہی پاکستان میں ہو رہا ہے کہ پولیس کی کارروائی جو ہے وہ پولیٹیکلی کنٹرولڈ ہوتی ہے. اور پولیس بھی بیچاری کیا کرے، وہاں پہ دیکھیں نا کہ پولیس کے سپاہی کو 10-12-15 ہزار روپے ملتے ہیں، اس کی بڑی فیملی ہوتی ہے، اگر وہ اس سے انکار کرے گا تو دوسرے روز اس کی نوکری چلی جائے گی. تو اس کے پاس تو کوئی چارہ نہیں ہے اس کے سینئر آفیسرز کے پاس کہ جو بھی اوپر سے حکم آئے گا اس کو اس نے فالو کرنا ہے. تو ایک طرح سے دیکھا جائے تو پولیس بھی نہیں بے بس تو نہیں ہے، لیکن پولیس وہی کرے گی جو اس کو حکم ملے گا. وہ جو کہ اگر ہم یہ امید کریں کہ پولیس جو ہے بالکل پولیٹکس پولیس سے الگ ہو کے اور وہ جو ہے وہ کام اس طرح سے کرے کہ جو اس کے سپرد کیا گیا ہے کہ عوام کی حفاظت کرنا، تو وہ پاکستان میں کہیں پہ نہیں ہو رہا. تو اس میں یہ پنجاب ہو یا سندھ ہو یا کوئی بھی صوبہ ہو، یہ کوئی نئی چیز نہیں. تو اس میں ہم کو تعجب تو نہیں کرنا چاہیے کہ جو پولیس نے اچھا جس شدت کے ساتھ پولیس نے جو اس طرح سے جو یہ کارروائی کی ہے، یہ البتہ تھوڑی سی حیرت کی بات ہے. لیکن دیکھیے پاکستان میں اب یہ حالت یہ ہے کہ وہاں پہ جو انسان کا خون ہے اس کی کوئی قدر نہیں رہ گئی ہے. جس طرح سے وہاں پہ لوگوں کو مارا جا رہا ہے، آپس میں ایک دوسرے کو قتل غارت ہو رہی ہے، تو چاہے پولیس قتل غارت کریں یا طالبان ماریں یا یہ جو کراچی میں جیسے کہ ٹارگٹ کلنگ ہو رہی ہے، تو وہ تو بالکل ایسا ہی ہے کہ ایک کیڑوں کی طرح ایک انسانوں کو کچلا جا رہا ہے. کوئی انسانی خون کی کوئی قیمت نہیں ہے. ہم اپنے کو مسلمان کہتے ہیں، ہم کو شرم آنی چاہیے
جی
کہ
بہت
جو
بہت
اسلام میں جس چیز کو سب سے سختی سے منع کیا گیا ہے کہ
جی
ایک شخص کا اگر ایک کو غلط خون کیا جائے تو ایسا کہ پوری پوری قوم کا قتل ہو گیا. پاکستان میں تو کوئی ہم کو تو اسلام کا یہاں پہ نام ہی نہیں پاکستان میں لینا چاہیے. یہ ہم تو کہنا چاہیے کافروں سے زیادہ بدتر ہو گئے ہیں وہاں پہ
جی.
اور
بہت
وہ
بہت
جو جس کو اسلامی جمہوری پاکستان کہا جاتا ہے وہ تو اس میں اسلام کا کیا نام ہے
جی.
وہاں تو صرف یہ ہے کہ غریبوں کو اور نہتے لوگوں کو
دبایا
جائے.
صاحب ہم دوبارہ آئیں گے آپ کی طرف.
وہ
شکریہ بہت بہت. اور ہمارا رابطہ برقرار ہو گیا ہے پنجاب اسمبلی کے رکن عظمیٰ زاہد بخاری سے. جی عظمیٰ بخاری صاحب السلام علیکم.
وعلیکم السلام.
یہ لاہور کا واقعہ یہ کیسے رونما ہوا؟ کیا پولیس اپنے آپ یہ کاروائی کرنے چلی گئی تھی یا اس کو کسی نے حکم دیا تھا؟
جی بہت
جی
جی بہت شکریہ. اس میں بہت ساری باتیں ہیں جو مجھے کہنی ہیں
جی.
ابھی مجھے نہیں معلوم کہ ابھی مجھ سے پہلے کون سے بھائی گفتگو کر رہے تھے.
یہ ڈاکٹر مخصوص صدیقی جو لندن میں مقیم ہے جی
جی.
میں نے بتایا کہ ڈاکٹر مخصوص صدیقی ہیں، لندن میں مقیم ہیں
جی. میں مجھے آپ کی آواز سے انٹرپشن ہو گئی ہے، میں بات کمپلیٹ کر لوں تو میرا خیال ہے مجھے میرا پوائنٹ آف ویو دینے میں آسانی ہوگی. بیکاز جتنی باتیں کی گئی ہیں وہ بہت ساری حقائق کے منافی ہیں، اور اس میں پورے پاکستان کو یہ کہہ دینا کہ وہاں پر جو ہے وہ اپنے ساری پولیس اور سیکیورٹی ایجنسیز کو جو ہے وہ ایک ہی لائن میں کھڑا کر دیا. ہماری پولیس ہماری سیکیورٹی ایجنسیز ہیں وہ جنگ لڑ رہی ہیں دہشت گردوں کے خلاف. پاکستان اس وقت فرنٹ پیٹ ہے، دہشت گردی کا شکار ہے، اور اس کے اوپر جو ہے وہ اس طرح سے یعنی سب کو ایک ہی لاٹھی سے ہاتھ دینا از ناٹ اینی سمجھتی کہ یہ بہت مناسب بات ہے. یقیناً جو سانحہ ہمارا ٹاؤن ہے اس پہ ہمیں بھی بہت تکلیف ہے، ہم بھی بہت پریشان ہیں اس حوالے سے، کیونکہ یہ نہ کوئی ایسی ہدایت تھی، نہ کوئی ایسا آرڈر تھا، نہ کوئی ایسا ایشو تھا. یہ ضرور آپ کہہ سکتے ہیں کہ یہ مس ہینڈل ہوا ہے. اور اس میں جو ریزینٹمنٹ آئی वहां पर सेक्रेटेरियट से बैरिकेड हटाने के हवाले से वहां पर जो पथराव हुआ, पथराव के बाद जो शेलिंग हुई और उससे जो रिटेलिएट किया, जो डंडे वंडे बरसाए गए और एक टाइम पे गोली भी चली सेक्रेटेरिएट के जो गार्ड्स हैं उनकी तरफ से भी, और एक टाइम पे ये इतला थी कि दो पुलिस वाले जो है वो भी इसमें शहीद हो गए हैं। सोच के पता समझती हूँ कि शायद रिएक्शन में पुलिस की तरफ से जो रिएक्शन आया, लेकिन मैं जस्टिफाई नहीं कर रही जो हुआ वो बहुत गलत हुआ, वो नहीं होना चाहिए था। लेकिन ये मेरा कंसर्न और मेरी तकलीफ ये है कि एक तरफ जो हुकूमत जमहूरी हुकूमत जो आवाम के वोटों से आती है, क्या वो अपने ही खिलाफ इतनी बड़ी साजिश कर सकती है कि वो पुलिस को ये हुक्म दे कि आप जो आम लोगों के उनके ऊपर गोली चला दें? तो गोली चलाने का ना कोई प्रोग्राम था, ना कोई इतलात थी, ना कोई ऐसा होता, ये क्यों हुआ, ये कैसे हुआ, ये इसका फैसला आप और मैं टीवी प्रोग्राम में बैठ के नहीं कर सकते, या मुल्क से बाहर रहने वाले लोग नहीं कर सकते। इसका फैसला इन अदालतों में होता है और जुडिशियल कमीशन इसलिए कायम किया गया है कि जिसकी भी जिम्मेदारी बनती है, जिसने भी गोली चलाई, किसके हुक्म पर चलाई, ये सामने आना चाहिए। और हम भी इससे परिजमा होना चाहते हैं, बिकॉज हमारी हुकूमत और शहबाज शरीफ साहब है खासतौर पर, उनकी जो एक नेक नामी है वो एट स्टेक इस वाक्य की वजह से हुई है, और हम इससे कोई भी इसके लिए जो है वो इसके ऊपर हमारा वो है कि फौरन से पहले बहुत जल्द इसका जो है सर सामने आए ताकि हम जिम्मेदारी फिक्स कर सकें, जैसे ये गलत किया है उसको सख्त से सख्त सजा मिलनी चाहिए।
जी उज़्मा बुखारी साहब, एक सवाल मैं आपसे और कर लूं, फिर जाऊंगा इधर सिद्दीकी साहब की तरफ। ये इस बात का कितना इम्कान है कि पंजाब हुकूमत के बाज़ अराकीन ने वज़ीर आला को एतमाद में लिए बग़ैर इस कार्रवाई का प्रोग्राम बनाया हो और इस पर अमल किया हो?
देखिए, एक तो मैं बहुत कैटेगोरिकली आपको ऑन ऑथ कह सकती हूँ कि चीफ मिनिस्टर साहब को इस पूरे वाक्य का इल्म नहीं था। चीफ मिनिस्टर साहब, देखिए बहुत सारे मामलात होते हैं, अब ये एक जो लोकल जिले इंतजामिया होती है, ये बैरिकेड हटाना, ये तजावजात खत्म करना, ये उनका मामला है, ये सीएम लेवल का मामला नहीं है। जैसे मैंने कहा कि वहां पर जब रिएक्शन आया, रिटेलिएट किया, तो उसके बाद पुलिस ने जो अपने हदूद से तजावज किया उसके ऊपर यकीनन एक कंसर्न है, लेकिन इसके ऊपर ना पंजाब की किसी गुजरा का ना वजीर आला का तो खास तौर पर इसके बारे में नहीं था। और जिस दिन ये वाक्य हुआ, इतफाक से हम उस वक्त वहां मौजूद थे, और जब सीएम साहब ने इसके बारे में पूछा पुलिस अफसरान से भी और उससे भी कि इतनी बड़ी बात हो रही थी, जब हो गई तो मुझे इसका मुझे इस पे कॉन्फिडेंस पे क्यों नहीं दिया गया, मुझे इसके बारे में क्यों नहीं बताया गया। ये मैं समझती हूँ कि ये बहुत ही जो जिसे कहते हैं स्पर ऑफ द मोमेंट का एक रिएक्शन था। और ये भी मैं आपको क्लियरिफाई करना चाहती हूँ कि 24 घंटे गोलियां नहीं चलती, नहीं, गोली सिर्फ 15 से 20 मिनट के करीब जो है वो इस वक्फे में चली है, जिसके ऊपर ये 8-10 जो है वो अनफॉर्चुनेट शहादतें हुई है, जिसका मैं समझती हूँ कि हम भी लवाहिकीन के साथ साथ हम भी उस दुख में बराबर के शरीक हैं, हम भी इनका इंसाफ मांग रहे हैं।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया, लाइन पर रहिएगा। जी सिद्दीकी साहब
जी,
उज़्मा बुखारी की गुफ्तगु आपने मुलाहिज़ा फरमाई होगी, उनका कहना यह है कि हुकूमत लाइल्म थी, कम से कम वज़ीर आला को इस बात का इल्म नहीं था, और शायद उनकी काबीना के जो अराकीन हैं उनकी भी इत्तला में यह ऑपरेशन नहीं था। क्या ये बात कबूल की जा सकती है?
ये तो बहुत ही मुझे हैरत हो रही है सुन के कि ये इतना बड़ा ये पुलिस एक्शन कभी पाकिस्तान में ये हो ही नहीं सकता जब तक के ऊपर की अथॉरिटीज इसमें पूरी तरह इन्वॉल्व नहीं हो और उनके हुक्म के मुताबिक ही ये काम हो सकता है। अब ये मैंने भी आज सुबह रिपोर्ट देखी है कि शहबाज शरीफ साहब ये कह रहे थे कि उन्होंने जब उनको इत्तला मिली कि ये एक्शन शुरू हुआ तो उन्होंने हुक्म दिया कि फौरन उसको रोका जाए, और उसके बावजूद फिर उन्होंने बाद में कहा कि उनका जो इंस्ट्रक्शन जो थे वो पुलिस ने फॉलो नहीं किए और वो पुलिस का जो एक्शन था वो जारी रहा। और उन्होंने इस बात का भी एतराफ़ किया है कि पुलिस को ऑटोमेटिक वेपन्स ये जो राइफल्स थी वो देनी चाहिए थी कि जिसकी वजह से इस ये नुकसान हुआ हो। अब देखें, ये तो मैं ठीक है यहाँ पे बेशक मैं दूर बैठा हुआ हूँ, लेकिन जो जिस तरह की खबरें आ रही हैं और जो जो इंडिपेंडेंट टेलीविजन स्टेशन के ऊपर जो इंटरव्यू हो रहे हैं और जो सवाल पूछे जा रहे हैं, उससे इंसान नतीजा निकाल सकता है कि ये आखिर में हुआ क्या। मसला ये है कि ताहिरुल कादरी साहब आने वाले हैं 2-3 दिन के अंदर, और उनकी जो उनका जो 10 पॉइंट का प्लान है वो भी, उसकी भी हमको इल्म है, और उससे दो साल पहले भी पाकिस्तान में उन्होंने आके आए थे। उस जमाने में पाकिस्तान पीपल्स पार्टी की हुकूमत थी, और वो इस दफ़ा ये और ये कि जो आपस में जो भी वज़ीर आज़म साहब से और इनके जो कादरी साहब का जो भी मसले मसाले हैं उसका भी सबको इल्म है अच्छी तरह से, तो इनका ये मैं समझता हूँ कि ये इस और इन्होंने इस पर भी खदशा जाहिर किया है कि ये जो पिछले साल जो इलेक्शन हुए थे कि वो कहाँ तक जो थे वो न्यूट्रल थे कैसा था, तो ये सारी चीज़ें थी। ये जो पुलिस का एक्शन था ये तो इसमें मुझे कोई शक नहीं है कि एक मंसूबे के हिसाब से हुआ था, और ख़ास तौर पे लोगों को बिल्कुल दबाने के लिए कि तुम किसी किस्म का कोई एहतजाज अभी ना करो, और ना ही जब कादिर साहब आए तो उनके जो लॉन्ग मार्च वगैरह का और जिस चीज़ का जो भी उनका जो प्लान था, और उन्होंने कहा था कि हम आवाम को सड़कों पर लेके आएंगे, वो बार बार कह रहे थे, ताकि उसका भी ज़ाहिर है कि उसको भी दबाने की पहले से कोशिश की गई थी। एक बात मैं कह दूं कि मैंने कभी पाकिस्तान की फ़ौज को कभी क्रिटिसाइज़ नहीं किया, वो बहुत अच्छा काम कर रहे हैं, और मुझे पूरा मुझे इल्म है कि जो आजकल जो जो मसले मसाइल में फंसे हुए हैं ख़ासतौर पर तहरीक तालिबान पाकिस्तान के साथ, और बहुत उसमें कोई ये नहीं है, बल्कि इत्तेफाक से अफसोस की बात ये है कि चूँकि फ़ौज तालिबान के से एक तरह से जंग कर रही है या उसमें मुलव्वस है, और ये कि चाहिए तो ये कि पूरे मुल्क को फौज की को सपोर्ट करना चाहिए, और जो 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 हुकूमत की पॉलिसी है अब उसको सपोर्ट करना चाहिए, लेकिन उसके दौरान में ये एक बड़ा मसला बड़ा खड़ा हो गया लाहौर में, और लाहौर जैसे शहर में जहाँ के ऊपर यानी और पाकिस्तान के और शहरों के मुकाबले में अमन अमान भी है, लेकिन एकदम से लाहौर जो है वो पूरे फोकस में आ गया है। और ये कि जो फिक्र जो सबसे ज़्यादा अब इस बात की है कि अगर कादिर साहब आए तो उसके बाद यहाँ पे आवाम का और उनके फॉलोअर्स जो हैं ख़ास तौर पे उनका क्या रिएक्शन होगा, और ये कि जबकि इतने लोगों की जानें बेगुनाह जानें चली गई हैं जिस लोगों की जिसमें ख़ास तौर पर औरतें शामिल हैं, तो इससे लोगों का गम गुस्सा तो बहुत ज़्यादा है। तो यानी एक तो मसला है ही हुकूमत के सामने कि वो तालिबान को से जंग करे, और फिर ये कि अब ये लाहौर में वो भी इतना यानी ख़ास बड़ा शहर पाकिस्तान का, इसमें ये फिक्र है कि इसमें अब इनके कादिर साहब के आने के बाद क्या हालात होंगे। मैं तो उम्मीद ये करता हूँ कि चूँकि इनका जो ग्रुप है वो इस बात का जो पाकिस्तान अमावी तहरीक है वो ये कहते हैं कि हम लोग जो हैं ये किसी किस्म के तशद्दुद से या कहना चाहिए कि लड़ाई झगड़े पे नहीं, हम खामोशी से अपना वो जो भी मुजाहरा करेंगे। उन्होंने पत्थर फेंके, लाठियाँ निकाली और उससे भी किया, लेकिन वो अभी भी उनके जो लीडरान हैं पाकिस्तान में वो यही कहते हैं कि हम जो हैं हमारा जितना भी एहतजाज होगा वो पुरअमन होगा। तो मैं बस मैं उम्मीद यही करता हूं कि पाकिस्तान में कादिर साहब जब आएंगे जो अगर उसके वजह से कोई एहतजाज हो तो पुरअमन हो, और ये हालात जो हैं हाथ से ना निकल जाए, क्योंकि लाहौर ही बहुत ही यानी जो ये जो अब जो 3 दिन पहले जो ये हुआ है इसका लोगों के ऊपर बहुत शदीद असर है, और लोगों पर बहुत गम और गुस्से का कि से पूरे मुल्क में ही है बल्कि लेकिन लाहौर में सबसे ज़्यादा। तो इस चीज़ की एक फिक्र है, और ये कि जो जहाँ तक देखिए ये जो जितने जो इन्वेस्टिगेशन होता है या कोई एक रुकनी बेंच बना के पाकिस्तान में लाइब्रेरियों में और दफ्तरों में फाइलें भरी पड़ी हुई हैं कि जो जो कि जिस तरह से इन्वेस्टिगेशन हुए और सुप्रीम कोर्ट के जजों को और हाई कोर्ट के जजों को इसका काम दिया गया है, नतीजा उसका कुछ नहीं निकलता। ये एक मैं उसकी मिसाल आपको दे दूं कि जो हक्कानी वाला जो केस था उसके मैं उस तफसील में नहीं जाऊंगा जिसमें सुप्रीम कोर्ट वगैरह सब इन्वॉल्व थे, उसका क्या अभी तक हम पाकिस्तानियों को अभी तक पता नहीं चला कि उसका नतीजा क्या हुआ और उसका क्या एक्शन लिया गया। तो ये सब तो चीज़ें ऐसी होती हैं कि आवाम को ज़रा सा खामोश करने के लिए कि भाई हमने जो है वो उसका वो इसका इन्वेस्टिगेशन हो रहा है, एक रुकनी बेंच का है, ये रिटायर्ड जज साहब करेंगे वगैरह वगैरह, लेकिन आखिर में नतीजा कुछ नहीं निकलता इसका। तो ये कुछ कुछ बुनियादी तब्दीलियों की तो ज़रूरत है हालात में पाकिस्तान में, मतलब ये इस किस्म की चीज़ें हैं। और जब तक कि ये पुलिस को, रेंजर्स को, इन लोगों को ये बात समझ में नहीं आएगी कि निहत्ते शहरियों के ऊपर इस तरह से गोली चलाना, उनको मारना, ये किसी सूरत में ये आवाम को एक्सेप्टेबल नहीं होगा। और ये कि जो जो इंसान की जान है, इंसान का खून है, मुसलमान का खून है, उसकी बहुत बड़ी कीमत है, और उसको इस तरह से नहीं बहाया जा सकता। और मुसलमान खुद मुसलमान को मार रहे हैं, तो हम दूसरों से क्या शिकायत करें कि किस तरह से हमारा, यानी जब तक कि ये के खून जान लेना
जी
इतना
जी
आसान हो गया है पाकिस्तान में, जैसा मैंने पहले भी कहा था, मैं इस वाकये का जिक्र नहीं कर रहा हूँ। मैं कराची में रोज सुन सुन के हम लोग आंसू बहाते हैं कि जिस तरह से आपस में कत्ल वगारत वहां पे हो रही है, और उसके उस पर कुछ कोई एक्शन नहीं लिया जा रहा।
जी बहुत बहुत
हुकूमत को
शुक्रिया
चाहिए कि
सिद्दीकी
इन सब
साहब।
चीज़ों को रोके, या ये ना हो कि उसको और आगे बढ़ाए।
जी शुक्रिया सिद्दीकी साहब। जी उज़्मा बुखारी साहब आप लाइन पर हैं। जी एक चीज़ जो बिल्कुल सामने है वो ये है कि वज़ीर आज़म और वज़ीर आला पंजाब ने तो बहुत ही मोहतात बयानात दिए हैं और इन्होंने इस वाक़े पर अफसोस का इजहार भी किया है, लेकिन इसी के साथ पंजाब हुकूमत के वज़ीर राणा सनाउल्लाह के बयानात बड़े सख्त किस्म के आए हैं। हत्ता उनसे ये बयान भी मंसूब किया गया है कि इदारे मिनहाजुल कुरान में असलहा जमा किए जाने की इत्तला मिलने पर पुलिस को यह कार्रवाई करनी पड़ी है। इसका मतलब यह है कि कम से कम उन्हें इस बात का इल्म था कि ये पुलिस वहां पर हमला करने जा रही है या कार्रवाई करने जा रही है। इस बारे में आप क्या कहेंगे?
देखिए बहुत सारी बातें हैं जो सिद्दीकी साहब ने अभी फरमाई और जो सवाल आपने भी किया है।
जी
अब मैं कोशिश करूंगी कि थोड़े वक्त के अंदर इन तमाम बातों का जवाब दे सकूं। पहले जो सवाल आपने किया है उसका जवाब दे देती हूँ
जी
कि देखिए मैं इस वक्त चूंकि एक हुकूमत वक्त होने के हवाले से हमारी जिम्मेदारी है, वो गलती शायद सीएम साहब की या किसी की नहीं है, एक मिसहैप हो गया है, लेकिन यकीनन हुकूमत वक्त है तो हमें जिम्मेदारी लेनी है। बहुत सारी बातें हैं जो इस स्टेज पे कही जा सकती हैं, लेकिन इसलिए नहीं कहूंगी क्योंकि मैं खुद भी एक प्रैक्टिसिंग वकील हूँ। जब एक कोर्ट में सब जुडिस हो मामला तो उसके ऊपर मुझे मीडिया पे इस तरह से बहुत सारा पॉइंट ऑफ व्यू पुलिस की तरफ से भी आया है, वहां से कुछ एमपीज भी मिले हैं, दो पुलिस वाले जो है वो पुलिस डिग्री से भी जो है वो जख्मी है, 20 से ज्यादा पुलिस वाले जो है वो भी जख्मी है। तो ये तमाम बातों का फैसला ना सदीकी साहब मुल्क से बाहर बैठ के कर सकते हैं, ना मैं यहाँ बैठ के कर सकती हूँ। और इसके ऊपर भी कह रहे हैं ये कमीशन का कोई फायदा नहीं है। मुझे ये बता दीजिए इसके अलावा क्या क्या ऑप्शन है हमारे पास, हमारे पास हल क्या है, किस तरीके से आप जिम्मेदारान का तायब कर सकते हैं ये कि पूरी दुनिया के अंदर यही तहजीब याफ्ता ममालिक में यही एक तरीकाकार होता है, जज जो होता है वो फैसला करता है किसके पार्ट पे कितना गुनाह है, किसको कितनी सजा मिलनी है। अब ये मैं और आप डिस्कशन के अंदर तो इसका फैसला नहीं कर पाएंगे, यकीन किसी ना किसी जज के सामने तो जाना पड़ेगा और अपने एविडेंस जो पुलिस के एविडेंस है वो लेके आएगी जो लेकिन ये है कि अफसोस की बात यह है कि मिनहाजुल कुरान वाले जो है उन सबने बायकॉट किया है कमीशन का, तो इससे तो फिर यानी वो पूरे प्रोसेस का हिस्सा ही नहीं बनना चाहते। तो मेरी गुजारिश ये है कि इस प्रोसेस का हिस्सा ना बन के उनके पास अगर कोई और ऑप्शन है तो वो बता रहे, उसके ऊपर भी हम काम करने के लिए तैयार हैं। और अभी जो वो कह रहे हैं कि पाकिस्तान में ये हो गया वो हो गया, तो मैं थोड़ा याद कराना चाहती हूँ कि इस वक्त जो इस्लामिक ममालिक है उनके अंदर जो एक्सट्रीजम है एक्सट्रीमिज्म है वो एक इशू है। आप देखिए जो है वो सीरिया में क्या हो रहा है, आप देखिए इराक में क्या हो रहा है, आप ये देखिए कि आपके तेहरान में भी बहुत सारे अनफॉर्चुनेट वाकये हुए हैं टेररिज्म के। तो टेररिज्म का शिकार इस वक्त ऑलमोस्ट आधी से ज्यादा दुनिया है, तो इसमें ये कह देना कि सिर्फ पाकिस्तान को आप वो कर दें कि सिर्फ ये दहशत गर्द है और यहाँ पर सब कुछ है, तो हम सॉरी मैं अपने मुल्क के बारे में ऐसी ना कोई बात सुनने के लिए तैयार हूँ और ना मैं ऐसी बात मानने के लिए तैयार हूँ। हमारी सिक्योरिटी फोर्सेज जो है वो फौज हो वो पुलिस हो वो रोज अपनी जानों के नजराने दे रहे हैं, चेक पोस्ट के ऊपर उनको उड़ा दिया जाता है, तो हमें उनके बारे में भी वही रवैया रखना चाहिए जो हम सिविलियंस के बारे में रखते हैं। लेकिन इस वाक्य को दोबारा अगर मैं वापस आऊँ तो यकीनन मैं जैसे कह रही हूँ कि ये अभी उन्होंने कहा कि मैं मानने के लिए तैयार नहीं हूँ कि ऐसा कुछ, देखिए تجاوزات ہٹانا ضلع حکومت کا کام ہے، کیا سی ایم جو ہے اس کے پاس اتنا ٹائم ہوتا ہے کہ وہ تجاوزات ہٹانے کے لیے جائے گا اور اس کے وہ کرے گا؟ یہ چھوٹے لیول کی بات تھی، لیکن اس یہ ابھی ہٹے گئے ہوگا تو مجھے اعتراض ہے، میں نہیں کہنا چاہتی قادری لواحقین کا کام جو ہے وہ بہت تازہ ہے، لیکن ہٹے نہیں ہیں وہ بھی پوری، اگر آپ نے یہ میڈیا کو کوٹ کر رہے ہیں، فوٹیجز کو کوٹ کر رہے ہیں، تو کیا انہوں نے ڈنڈے نہیں دیکھے؟ کیا انہوں نے پتھر نہیں دیکھے لوگوں کے ہاتھوں میں جو پولیس والوں کو مارے گئے؟ اور یقیناً یہ پھر ایک نیچرل فینومینا ہے کہ جب میرا خیال ہے کہ پولیس والوں کو جب یہ ہوا، اور میں نے جیسے کہا کہ دو دفعہ جو یہ ایک اطلاع اس ٹائم پہ عمر آیا ٹی وی کے اوپر ہی چلا کہ دو پولیس اہلکار جو ہے وہ گولی لگنے سے جاں بحق ہو گئے ہیں، تو پھر اس کے اوپر یقیناً ایک انفارچونیٹ واقعہ بلٹ ہوا، یہ کوئی پلانڈ نہیں تھا، میں کیٹیگوریکلی کہہ رہی ہوں، نہ کوئی مقصد تھا۔ مجھے یہ بتائیے اس واقعے سے سب سے زیادہ نقصان کس کا ہوا ہے؟ یا لواحقین کا نقصان ہوا ہے یا ہمارا نقصان ہوا ہے کہ ہماری کریڈیبلٹی ایٹ اسٹیک ہو گئی ہے؟ جو ہم اتنی کوششیں 5 سال سے جو ہے شہباز شریف صاحب پچھلے دور حکومت بھی کرتے رہے ہیں، آج بھی اس پوری دنیا کے لوگ جو ہے ان کو سراہتے ہیں آ کے کہ آپ سے بڑا اور آپ سے اچھا ایڈمنسٹریٹر کوئی نہیں ہے، ان کی کریڈیبلٹی کو ایٹ اسٹیک آج، یعنی ہر بندہ ان سے سیٹیں کا مطالبہ کرے اور آپ لوگ یہاں بیٹھ سکے کہ سی ایم صاحب جو ہے وہ لوگوں کو قتل کرانے میں ملوث ہیں، کہ اس سے بڑی تکلیف کے بعد ہمارے لیے کیا ہو سکتی ہے؟ یقیناً میں سمجھتی ہوں، میری ذاتی رائے ہے کہ یہ کوئی سازش ہے جو حکومت کے خلاف کی گئی، ابھی جیسے انہوں نے کہا کہ طالبان کے خلاف ایک جنگ کے میں ہم جو ہے وہ جا چکے ہیں، پوری قوم اس کے خلاف جو ہے وہ وہاں پہ اکٹھے ہیں، لیکن اس پورے واقعے کو، اس پوری آپریشن کو جو ہے وہ پیچھے چھوڑ کر یہ پوری طرح سے جماعتیں جو ہے ان کو علیحدہ کرنا اور اس ایشو کا سامنے آنا، اور پھر یہ ہے کہ میں یاد کرا دوں آپ کو کہ عمران خان صاحب پچھلے 6 مہینے سے حکومت کے خلاف جلسے جلوس کر رہے ہیں اور ان کے ہزاروں کے بچے ہوتے ہیں، کسی ایک انسان کے اوپر کبھی ایک بھی لاٹھی نہیں چلائی گئی ہے ہماری طرف سے، ہم نے ان کو فیسلٹیٹ کیا ہے، ان کو سیکورٹی دی ہے، ان کو جلوس، ان کو ان کے جو ہے وہ اسٹیج تیار کر کے دیا ہے، تو یہ حکومت وقت کبھی نہیں چاہتی ہے کہ ان کے خلاف ایسا پروگرام وہ پلان اپنے یہ یقیناً ہمارا، میں نے بھی پھر یہی کہوں گی ہمارا کنسرن بہت ہے، ہم اس کے اوپر بہت پریشان ہے کہ یہ جو کچھ ہوا ہے یہ کیوں ہوا ہے، کس کے کہنے پہ ہوا ہے، لیکن اس میں پنجاب حکومت کا یا اس کے کسی وزیر کا کوئی لینا دینا نہیں ہے، یہ ایٹ دی سپور آف مومنٹ ہوا ہے، یہ کوئی سازش ہوئی ہے، یقیناً جوڈیشل کمیشن جو ہے وہ اس بارے میں لکھے گا۔
بہت بہت شکریہ، اور کافی تاخیر سے ہمارا رابطہ برقرار ہوا ہے عمر ریاض عباسی صاحب سے، پاکستان کے ممتاز تجزیہ نگار۔ عباسی صاحب السلام علیکم۔
وعلیکم السلام۔
عباسی صاحب، گفتگو ہو رہی ہے سانحہ لاہور کے بارے میں، منہاج القرآن کے صدر دفتر پر پولیس کی جو کاروائی کی گئی اور اس میں لوگ جاں بحق ہوئے، ابھی ہماری گفتگو ہو رہی تھی عظمیٰ زاہد بخاری سے جو پنجاب اسمبلی کی رکن ہے، مسلم لیگ نون سے تعلق ہے، ان کا کہنا یہ ہے کہ یہ جو سارا واقعہ ہوا ہے پنجاب حکومت کا اس میں کوئی عمل دخل نہیں تھا، اور یہ ایک سازش کے تحت، یہ ایک سازش ہے پنجاب حکومت کو بدنام کرنے کی۔
بسم اللہ الرحمن الرحیم، بہت شکریہ مہدی شرافت صاحب، آپ نے اس حساس موضوع پہ میرا تجزیہ لیا۔ سب سے پہلی بات میں جس اینگل سے اس کو دیکھوں گا، وہ جتنا پاکستان کا میڈیا ہے، الیکٹرانک اور پرنٹ میڈیا، جس نگاہ سے اسے دیکھ رہا ہے، اور میں نے خود جائے وقوع پہ جا کے جو مانیٹرنگ کی ہے، جو رپورٹنگ کی ہے، اس کی روشنی میں جو فیکچوئل پوزیشن ہے وہ آپ کے ساتھ شیئر کروں گا۔ سب سے پہلی بات تو یہ ہے کہ یہ پنجاب کے وزیر قانون رانا ثناء اللہ صاحب نے کہا کہ آپریشن کیا گیا بیریئرز ہٹانے کے ایشو پہ، جی تو بیریئرز دو جگہ لگے تھے، ایک ڈاکٹر طاہر القادری صاحب کی رہائش گاہ کے باہر، اور جو سیکرٹیریٹ ہے منہاج القرآن کا اس کے باہر، تو بیریئر جو لگائے گئے تھے یہ 4 سال پہلے ہائی کورٹ کے آرڈرز پر، اہل محلہ کی درخواست پر لگائے گئے تھے کہ سیکیورٹی کو انہینس کیا جائے، اور اس محلے میں ڈاکٹر طاہر القادری کے گھر کے ساتھ جڑا ہوا گھر جیو ٹیلی ویژن کے معروف صحافی سہیل وڑائچ صاحب کا ہے، جو اس محلے کی کمیٹی کے رکن ہیں، ان سے جب پوچھا گیا، میری ان سے بات ہوئی، تو ان کا یہ کہنا تھا کہ اہل محلہ نے خود ہائی کورٹ سے یہ ریکویسٹ کی تھی کہ بیریئرز لگائے جائیں، جیسے پورے لاہور میں ایچ بلاک میں، اسی طرح رائے ونڈ محل کے باہر، میاں صاحب کی ریزیڈنس کے باہر، پورے لاہور میں ہر جگہ سیکیورٹی پوائنٹ آف ویو سے بیریئر لگے ہیں، اور منہاج القرآن کو اس وقت کے پولیس آفیسر حاجی حبیب الرحمان صاحب منہاج القرآن کے جو سیکیورٹی آفیسر سے رابطے میں رہے، اور انہوں نے کہا جب ڈاکٹر طاہر القادری صاحب نے 2006 میں فتویٰ دیا تو ان کی جان کو خطرہ ہے، آپ کی یونیورسٹی ہے یہاں پر، گوشہ درود ہے یہاں پر، لائبریری ہے، تو آپ اس کو مزید بہتر بنائیں۔ تو اگر بیریئر ہی ایشو تھا اور بیریئر ہٹانے تھے، تو میرا سوال صرف اتنا ہے कि डॉक्टर ताहिर अल कादरी की रिहायशगाह के अंदर कौन सा बैरियर था, उनकी छत पे कौन सा बैरियर था कि पुलिस वालों ने छत पे चढ़ के गोलियां उनके कमरे में बरसाईं, और वो जो दो खवातीन तंजीला और जो अनीसा बतूल थी जिनको गोलियां मार के शहीद किया गया, वो फुटेज मौजूद है, ऑडियो वीडियो पूरे पाकिस्तान ने दिखाई है, सोशल मीडिया पे है, वो हाथ जोड़ के पंजाब पुलिस से जिंदगी की भीख मांग रही हैं। तो मेहदी भाई, ये तो मैंने गुजरात के फसादात में भी नहीं देखा, ये मैंने जनरल डायर की फायरिंग में भी नहीं देखा, जलियांवाला बाग के वाकये में भी नहीं देखा कि नहत्थे के लोगों पर गोलियां बरसाई जाएं। जहां तक मैडम ने कहा कि असलहे की या बारूद की इतला थी, तो मिनहाजुल कुरान बारूद का मरकज नहीं है, दरूद का मरकज है। वहां पर मिनारतुल इस्लाम के नाम से गोशे दरूद कायम है, जहां 24 घंटे लोग दरूद सलाम पढ़ते हैं, और उसमें एक 72 साल बुजुर्ग दरूद पढ़ रहे थे, उन्हें पुलिस ने घसीट के बाहर गोलियां मारी और उनकी लाश को ठुड्डे मारे, जिसे मीडिया ने दिखाया। अगर उनके हाथों में डंडे थे या पत्थर थे, तो जब स्ट्रेट गोली चल रही हो तो उन्हें अपने दिफा में डंडा या पत्थर उठाने का भी हक नहीं है। एक पुलिस वाले की लाश ये साबित नहीं कर सके। जहां ऑपरेशन होता है, मीडिया को इकट्ठा करके बताते हैं कि ये गोलियां, ये बारूद बरामद हुआ है, बिल्कुल भी ऐसा कुछ भी नहीं हुआ। मिनहाजुल कुरान के दरवाजे खुले थे। तशद्दुद की इंतहा देखें कि 40 लोगों को इन्होंने स्ट्रेट फायर मारे, 20 जख्मी ये 2 दिन तक थाने में रखे रहे जिन्हें गोलियां लगी थी। कल उन्हें हॉस्पिटल में पुलिस की वैन LG 854 में लाके जिन्हें हॉस्पिटल में रखा, और 15 लाशें अभी भी हमारी लापता हैं, 100 कारकुन लापता हैं, उन पर तशद्दुद किया जा रहा है। ये बदतरीन रियासती दहशतगर्दी हुई है। मेहदी शराफत साहब, शहबाज शरीफ साहब जो कहते हैं मैं सुबह 6 बजे मीटिंग में आता हूं, उनके मर्जी के बगैर एक पत्ता नहीं हिलता, उनके बगैर CCPO डायरेक्टर ऑपरेशंस और SP मॉडल टाउन किस तरह गोली चला सकता है? जो राना सनाउल्ला दहशत गर्दों के साथ जिसके ताल्लुकात हैं, जो कलदम लश्कर जंगवी के अमीर मोहतरम मलिक इसहाक साहब जो हैं उनके गले में हार डालता है, उन्हें 2 दफ़ा रिहा करवाता है, और वो राना सनाउल्ला पुलिस की वर्दी में कुछ सिविलियंस को उनमें धकेल के दहशत गर्दों को निहत्थे लोगों पे धावा बोला है, और ये गुल्लू भट्ट नामी किरदार जो मुस्लिम लीग का कारकुन था, ये गाड़ियों के शीशे तोड़ता रहा, और अब इसे सुकून से जो है वो लोगों से जान छुड़ा के अदालत में पेश कर दिया गया। अभी तक जुडिशल कमीशन 1 रुकनी बनाया गया है, 12 हलाकतें हुई हैं, और सबसे पहले FIR डॉक्टर साहब के बेटे पे दर्ज हुई है, दामे कत्ल की दफात लगी हैं। मेरा सवाल यह है, कत्ल हुए किसके हैं? मकतूल पर आप कत्ल की दफा लगाते हैं? मिनहाजुल कुरान ने तो हमेशा दहशतगर्दी के खिलाफ बात की है। डॉक्टर ताहिरुल कादरी ने तो सबसे पहले फतवा दिया, खारजियत और नासबियत को बेनकाब किया, अफवाज पाकिस्तान के ऑपरेशन की हिमायत दी। दरअसल हुकूमत जो है हमें अफवाज पाकिस्तान का साथ देने की सलाह दे रही है। मेरा सवाल ये है कि जो दहशतगर्दों के साथ 3 माह मुदाकरात कर सकते हैं, तो बैरियर हटाने पे जब पुलिस को दिखाया गया हाई कोर्ट का नोटिफिकेशन, तो क्या ये 5 मिनट के लिए उन नहत्ते लोगों से मुदाकरात नहीं कर सकते थे? जनाब, इसका स्क्रिप्ट राना सनाउल्ला ने लिखा, और ये वजीर दाखला और चीफ मिनिस्टर के ऑर्डर्स के बगैर नहीं हो सकता। आज पूरी पाकिस्तानी कौम, सारी पॉलिटिकल और रिलीजियस फोर्सेस जुमे के इज्तिमात में उसके बाद मुजाहरे हुए, उन्होंने इस रियासती बर्बरियत को, दहशतगर्दी को कंडेम किया है। हमारा मुतालबा, हमारे कायद डॉक्टर ताहिरुल कादरी का ये है, और उन्होंने प्रेस कॉन्फ्रेंस में भी कह दिया कि सुप्रीम कोर्ट का 3 रुकनी ट्रिब्यूनल जिस पर तमाम पार्टीज को इत्तेफाक हो, वो बनाए और वो सॉर्ट आउट करे कि रियालिटीज क्या थी, लोगों को स्ट्रेट फायर करने का ऑर्डर किसने दिया। इस बदतरीन रियासती दहशतगर्दी में किसी महजब मुल्क में ऐसा होता है कि छोटे बच्चों को आप फायर मारने के बाद जब रेस्क्यू अलकार उन्हें उठा के ले जा रहे हैं, आप वहां भी उन्हें ठुड्डे और लाते और डंडे मार रहे हैं? खुदारा ये मीडिया था, शुक्र है, वरना यहाँ तो लाशों के अंबार गिरते। अगर हमारे पास असला होता तो वहां 100-150 पुलिस एहलकारों की लाशें मिलती, हमारे लोगों को बुलेट्स लगे। प्रॉब्लम यह है, चीजों को ट्विस्ट कर रहे हैं। अब ग्रीन रेवोल्यूशन से खायफ होकर, डॉक्टर ताहिरुल कादरी की आमद से खौफजदा होकर, इन्होंने ओछा हथकंडा इस्तेमाल किया है कि वो 23 को एयरपोर्ट ना आ सकें। वो 23 को आएंगे, ग्रीन रेवोल्यूशन पे बिलीव करते हैं। हम कल भी पुरामन थे, आपने देखा किसी जमात का एक कारकुन मरता है तो जलाओ घेरा होता है। हमारी 12 लाशें गिरी, लापता लोग हैं, फिर भी हमने फैजाबाद में पुरामन धरना दिया, मुल्तान में पुरामन धरना दिया, लाहौर में पुरामन धरना दिया, एक पत्ता भी नहीं तोड़ा, फिर भी हम दरूदो सलाम पढ़ते रहे, लब्बैक या हुसैन की सदाएं बुलंद करते रहे। मेरा सवाल यह है कि अहले बैत के मानने वालों पर, हुजूर अलैहिस्सलाम के मानने वालों पर, या रसूल अल्लाह कहने वालों पर, पुरामन लोगों पर लाठियां बरसाते हो, गोलियां मारते हो, क्या तुम्हारे घर में अपनी माएं बहनें नहीं देख रही? एक औरत भीख मांग रही है जिंदगी की? मुझे बताओ, दहशतगर्द जो लोगों की लाशें उठाते हैं, गर्दनें काटते हैं, उनसे तुमने मुदाखरात कर लिए? जो सिर्फ बैरियर का मामला था, निहत्ते लोग दरूद व सलाम पढ़ रहे थे, उन पर गोली चलाई, इसको कैसे जस्टिफाई करोगे?
यहाँ पर एक छोटा सा ब्रेक लेते हैं और उसके बाद फिर गुफ्तगू जारी रखेंगे। अब्बासी साहब, अगर आप ये कहते हैं कि ये कार्रवाई बाज़ाबता एक मंसूबे के साथ की गई और पंजाब हुकूमत ने की, तो पंजाब हुकूमत इस कार्रवाई के ज़रिए क्या हासिल करना चाहती है? उसके हिस्से में तो सिर्फ बदनामी आई है।
देखिए मेहदी शराफत साहब, इनके वज़रा के और इनकी लीडरशिप के अगर आप स्टेटमेंट पिछले अरसे के उठाएं, तो ख्वाजा साद रफीक जो इनके रेलवे के वज़ीर हैं, एक महजब पार्लियामानी शख्स जो पार्लियामेंट का मेंबर हो, वो ये कहता है डॉक्टर ताहिरुल कादरी आए हम उसका जिन निकाल देंगे। कभी वो कंटेनर बाबा कहते हैं, इनके आबद शेर अली की ज़ुबान देखें, राना सनाउल्ला की ज़ुबान देखें कि फसाद बपा करने कैनेडियन मौलवी आ रहा है। वो राना सनाउल्ला जिसका दर्जा हरारत नर्वस ब्रेकडाउन करके दिमाग को चढ़ गया है, जो दहशतगर्दों का साथी है, जो इलेक्शन में अपनी सीट के लिए दहशतगर्दों की गाड़ियों में फिरता रहा है, और सबको पता है कि पाकिस्तान में और पंजाब में, जनूबी पंजाब में जितने मराकज दहशतगर्दी किए हैं, जहाँ पर सऊदी फंडिंग आती रही है, वो सारी थ्रू राना सनाउल्ला आई है। और हज़ारा कम्युनिटी से लेके, शिया कम्युनिटी से लेके जितने लोगों की टारगेट किलिंग हुई है, वो राना सनाउल्ला ने की है। अभी आज की ब्रेकिंग न्यूज़ थी कि हमारे जो डॉक्टर सरफराज नईमी शहीद हुए थे, जो जामिया नईमिया के खुदकुश हमले में, उनके बेटे राग़िब हुसैन नईमी ने कहा है कि ये राना सनाउल्ला तो मेरे वालिद का भी कातिल है, खुदकुश हमला आवर इसने भेजा था। तो कितने लोगों का कत्ल इनके गले पे है। कार्रवाई सिर्फ इतनी थी कि ये खानदानी आमरियत और बादशाहत, जिसमें इनके 42 लोग हैं, समदी जो है इनका वजीर खजाना है, बेटी यूथ लॉन की सरबराह है, और इसी तरह इनकी जितने रिलेटिव्स हैं मेन ओहदों पे बैठे हैं, ये खानदानी आमरियत और बादशाहत को तवालत देना चाहते हैं, और सऊदीया के जरिए पाक फौज को ब्लेम गेम देके उसको दहशतगर्दों के हत्थे चाड़ना चाहते थे। ये तो फौज ने खुद इनिशिएट लेके ऑपरेशन शुरू किया है, ये तो मुदाकरात की बातें करते रहे। उसके बावजूद जब कराची एयरपोर्ट पे हमला हुआ, लाशें गिरी, तो आर्मी चीफ ने जब इन्हें डंडा दिया कि अब इनफ इज इनफ, आप किस तरफ जा रहे हैं, ये लोग तो मिलिटेंट्स को तालिबान के जरिए आए थे, उसे प्रोटेक्ट करने जा रहे थे, तो अब इन्होंने ये चाहा डॉक्टर ताहिरुल कादरी आएगा, पाकिस्तान का गरीब मजलूम तबका तलबा सारे उसके साथ खड़े होंगे, क्योंकि उसने आईने पाकिस्तान का शऊर दे दिया पाकिस्तानी कौम को। वो आईने पाकिस्तान जिसका आर्टिकल 5 से 40 तक अमलन मुअत्तल है, जो इंसाफ, तालीम, रोजगार और सेहत की बात करता है। मेहदी शराफत साहब, मेरी बहन से जरा पूछें, ये मेट्रो बस के मंसूबे शुरू कर रही हैं, पाकिस्तान में तो लोग खुदकुशियां खुदसोजियां कर रहे हैं, नहर में छलांगे लगा रहे हैं, कत्लो गारतगरी है, बदमनी है, गुर्बत है, महंगाई है, लोड शेडिंग है, बेरोजगारी है, कोई एक चीज, लोगों को रोटी नहीं मिलती, ये जंगला बस बनाते जा रहे हैं। तो जब डॉक्टर ताहिरुल कादरी ने लोगों को आईन का शऊर दिया कि आप अपना हक,
30 सेकंड का वक्त रह गया है हमारे पास, 30 सेकंड का वक्त रह गया है
जी, तो जब इन्हें शऊर देने के खौफ आया, तो इन्होंने सोचा कि डॉक्टर ताहिरुल कादरी के बेटे को असैसिनेट करें। असल मंसूबा वो था, तो उनके बेटे, एक बेटा बाहर था, एक दूसरे शहर में था, तो जब वो उस अजायम में नाकाम हुए, तो उन्होंने नहते लोगों पर जो है वो गोलियां चलाई, बदतरीन रियासती दहशतगर्दी की, और अब उसको जस्टिफाई कर रहे हैं। और इनके अक्सर मिनिस्टर्स पाकिस्तान के टीवी चैनल पे मेरा सामना नहीं कर रहे। मेरी बहन रात को मेरे एक चैनल पे, इनकी टून माजरत खाना कुछ और थी, आज इन्हें अंदाजा शायद नहीं था कि मैं यहाँ पे बैठा हूँ।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया। बहरहाल नाजरीन, लाहौर में मॉडल टाउन में जो कुछ हुआ, इस पर ख़ुद पाकिस्तान की मरकज़ी हुकूमत ने भी, वज़ीर आज़म साहब ने ख़ास तौर पर इजहार अफसोस किया है, लेकिन इसके मुहर्रिकात बहुत से हो सकता है कि अभी पोशीदा हों, और आइंदा जब तहकीकात आगे बढ़े तो सामने आए। अगले प्रोग्राम तक के लिए हम आपसे इजाज़त चाहते हैं।